नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौं। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2081 साल फागुन 16 गते शुक्रबार, फागुन कृष्ण पक्ष औंसी तिथि, तदनुसार फेब्रुअरी महिनाको 28 तारीक सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट कार्यक्रमको शुरूआत गर्दैछौ। नेपाल भारत बीच धार्मिक सम्बन्ध, महाकुम्भमा डुबुल्की, पशुपतिमा आराधना शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। महाशिवरात्रि पर्व मनाउन भारतबाट नेपाल आएका धार्मिक पर्यटक बिहिबार साँझसम्म पनि आराध्य देव भगवान पशुपतिनाथको दर्शन गरेर निधारमा चन्दन र गलामा रूद्राक्षको माला लगाएर फर्किँदै थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै काठमाडौँका बस पार्कमा भारतबाट आएका पाहुनाको लाम थियो। आफ्नो सवारी साधन हुनेहरू पशुपतिनाथ मन्दिर दर्शन गरेर कोही पोखरातिर लागे, कोही लुम्बिनी। नेपाल आएर काठमाडौँ आसपासका पर्यटकीय क्षेत्र घुम्ने क्रम साताव्यापी चलिरहन्छ। पौराणिक एवं प्राचीनकालदेखि नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्धकै आधारमा भारतको उत्तर प्रदेशको प्रयागराज स्थित महाकुम्भ मेला, गंगा, यमुना र सरस्वती नदीको संगम स्थलमा डुबुल्की लगाएर त्यहाँबाट सिधै काठमाडौँ हानिएका पर्यटकको संख्या ठूलो छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्री प्रसाद पाण्डेले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भारतका दर्शनार्थीको उपस्थितिले यसको उल्लास र गरिमा अझ बढ़ाएको बताउनुभयो। वहाँले महाकुम्भमा स्नान गरेर महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न आउने नेपाली धार्मिक पर्यटक प्रयागराज जाने र महाकुम्भमा डुबुल्की लगाएर सिधै काठमाडौँ आउने भनेको दुई देशबीचको धार्मिक एवं जन स्तरको सम्बन्धले सम्भव भएको बताउनुभयो। उहाँले भन्नुभयो, पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने आन्तरिक पर्यटकसँगै भारतका पाहुनाको संख्या पनि उल्लेख्य रहेको पाए। यी दुई देशबीच परम्परादेखि चलिआएको सम्बन्धकै कारण सम्भव भएको हो। नेपाल भारतबीच धार्मिक सम्बन्ध, महाकुम्भमा डुबुल्की, पशुपतिमा आराधना गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। विश्व प्रोटीन दिवस, प्रोटीन कमीका कारण मोटा पुड्का नेपाली शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रोटीन मानव शरीरका लागि अत्यावश्यक पोषण तत्व हो। प्रोटीनको मात्रा मिलाएर खाए मात्र शरीर स्वस्थ र फूर्तिलो बन्छ, अन्यथा विभिन्न रोगको सामना गर्नुपर्ने स्थिति निम्तिन्छ। धेरै नेपालीमा प्रोटीनको मात्रा कम हुने गरेको विज्ञहरूले औल्याएका छन्। विश्व प्रोटीन दिवसका अवसरमा बिहिबार आयोजित एक कार्यक्रममा पोषणविदहरूले नेपालका मध्यम वर्ग र मध्यम उमेर समूहका मानिसमा प्रोटीनको कमी भएको बताएका छन्। कार्यक्रममा चिरायु अस्पतालकी पोषणविद रश्मि बजिमयले नेपालमा प्रोटीनको मात्रा नपुगेका कारण सार्कोजेनिक ओबिसिटी, मोटोपन र शरीरको बीच भागमा बोसो जम्मा हुने समस्या बढ़ेको बताउनुभयो। अधवैंसी मानिसहरूमा यो समस्या बढ़ी देखिन्छ। उहाँले भन्नुभयो, उहाँका अनुसार यस्तो समस्या भएका मानिसमा पछि गएर मधुमेह, उच्च रक्तचाप र शरीरको चाल कम हुने अस्टियो पोरोसिस जस्ता दीर्घ रोगहरू देखा पर्छन् नै, हड्डी खिने, नसा च्यापिने जस्ता समस्याहरू पनि निम्तिन्छन्। प्रोटीनको मात्रा शरीरमा बढ़ी भएको अवस्थामा पनि मृगौलाको समस्या हुने र पहिले उच्च रक्तचाप भएका बिरामीका हकमा पछि गएर मृगौला नै काम नलाग्ने अवस्था समेत आउने समस्या हुन्छ। प्रोटीन कमीका कारण मोटा पुड्का नेपाली नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। अराजकता फैलाएर अभिष्ट पूरा हुँदैन, प्रधानमन्त्री शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै खबर छापेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले घृणाको राजनीति फैलाएर सामाजिक मर्यादा खलल पार्ने र मुलुकमा अराजकता फैलाएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने दुष्प्रयास सफल नहुने बताउनु भएको छ। महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता काम नियन्त्रण गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, हामी पूर्ण लोकतन्त्र चाहन्छौं। हाम्रा सबै सामाजिक प्रबन्धले मानवीय सुख र सहज आपूर्तिको परिपाटी बसाउनुपर्छ। देशलाई पछौटेपनबाट अगाडि बढ़ाउने प्रयासलाई हामी सफल बनाएर छाड्नेछौ। अराजकता फैलाएर अभिष्ट पूरा हुँदैन प्रधानमन्त्री शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। म्याग्दीको बेनीस्थित कस्तुरी बहुद्देश्यीय सहकारी संस्थाको करिब 48 करोड़ रूपियाँ नक्कली कागजातका आधारमा संस्थाका अध्यक्ष राजेश साक्यका परिवारले अपचलन गरेको पाइएको छ। एमालेका जिल्ला नेता साक्य र उनका परिवारका सदस्यले धितो नराखी सहकारीमा जम्मा भएको रकमको 91% रकम ऋण लिएका हुन्। साक्य म्याग्दी जिल्लाका एमाले सचिवालय सदस्य हुन्। उनी हाल म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका छन्। अध्यक्षले नै रकम हिनामिना गरेपछि करिब 1400 बचतकर्ताको रकम जोखिममा परेको छ। कस्तुरी सहकारीका अध्यक्ष र परिवार मिलेर 48 करोड़ हिनामिना, सहकारीले 52,32,82,000 ऋण लगानी गरेकामा अध्यक्षको परिवारले मात्र करिब 48 करोड़ लगेको छ र तिरेको छैन। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको हो। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असर स्वरूप चाड़ पर्वको संघारमा मुसलधारे पानी पर्न थालेको छ। बाढ़ी पहिरोले राजमार्ग अवरूद्ध हुँदा नाकामा आयातित वस्तुहरू महीनौसम्म रोकिने स्थिति छ। यसले सरकारको राजस्व लक्ष्य हासिल गर्न चुनौती थपेको छ। साथै व्यवसायको लागत बढ़ाएको छ। व्यापारको आपूर्ति श्रृंखला त बिगाड़छ नै, अन्तत उपभोक्ता महँगीको मारमा पर्ने गरेका छन्। यसको प्रत्यक्ष असर निर्यातमा पनि पर्छ। स्वदेशी उत्पादनले समयमा बजार नपाउँदा व्यवसायीदेखि मुलुकको आय प्रभावित बनेको छ। जलवायु परिवर्तनको असर व्यापारमा अन्नपूर्ण पोस्टले कभर स्टोरी बनाएको छ। ताप्लेजुङको मयुवा खोला गाउँपालिकाका पहिरो पीड़ित 65 परिवार झण्डै 20 महिनादेखि अस्थायी टहरामा बसिरहेका छन्। 3 असार 2080 पहिरोले विस्थापित उनीहरू साँघुमा निर्माणाधीन मदन भण्डारी रंगशाला हाताभित्र अस्थायी टहरामा छन्। पहिरोबाट मयुवा खोला 4, ओदकका 62, ताम्राङका 2 र ओडा 3 साँघुका 1 गरी 65 परिवार विस्थापित भएका थिए। उनीहरूका लागि गाउँपालिकाले 1,69,00,000 खर्चेर 5 जनासम्मको परिवारका लागि 36, 8 जनासम्मका लागि 23 र 12 जनासम्म बस्न मिल्ने 6 अस्थायी घर टहरा बनाएको थियो। 36 शौचालय र 18 धारा पनि छन्। पहिरो गएको 2.5 वर्षसम्म पहिरो पीड़ित पुनर्स्थापना हुन सकेका छैनन्। घर बगेको पहिलेको ठाउँको जमीनमा फेरि बस्न सक्ने अवस्था छैन। पहिरोले घर बगाएपछि अस्थायी टहरामा बस्दै आएकी पूजना शेर्पा सरकारले घर बनाइदिए सहज हुने बताउँछिन्। 6 जनाको परिवार मेलापात तथा अर्काको जग्गा कोतमा काम गरेर गुजारा गरिरहेको उनी बताउँछिन्। ताप्लेजुङको मयुवा खोलाका पहिरो पीड़ित 65 परिवार 20 महिनादेखि अस्थायी टहरामा। पुरानो बस्ती फर्कन सक्ने अवस्था नरहेकाले सागुमा जग्गा खोजेर बस्ती बसाउने गाउँपालिकाको योजना, तर 60,00,000 रकम मात्रै विनियोजन नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। छोटो समयमा कर्मचारी सरुवा हुँदा कार्य सम्पादन सम्झौता प्रभावकारी बन्न सकेको छैन। विभिन्न समयमा प्रधानमन्त्री र विभागीय मन्त्रीबीच, मन्त्री र सचिवबीच, सचिव र सम्बन्धित विभागीय प्रमुखबीच कार्य सम्पादन सम्झौता हुँदै आएको भए पनि तीन तीन महिनामा कर्मचारी सरुवा हुँदा उक्त सम्झौता प्रभावकारी बन्न नसकेको हो। कार्य सम्पादन सम्झौता परिणाममुखी हुन नसक्दा सरकारका नीति, योजना र बजेट कार्यान्वयन हुन नसकी सरकारले दिने परिणाम कमजोर बन्दै गएको छ। नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर सोमलाल सुवेदीले सम्झौताका शर्त कार्यान्वयन गर्दा कतिपय मन्त्रालयमा मन्त्री फेरिने र कर्मचारी छिटो छिटो सरुवा हुँदा परिणाम दिन नसकिएको बताउनुभयो। प्रभावकारी बनेन कार्य सम्पादन सम्झौता, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। पाँच सन्तानका बुवा आमा एकै वर्षमा विदा भए। भारतमा रहेका 14 वर्षीय बालक आमाको मृत्युबारे बेखबर। किरियामा बसेका दुई भाइ र दुई बहिनीलाई एक छाक पनि मुस्किल। कान्तिपुर दैनिकले प्रसंग छापेको छ। एक वर्षको अन्तरालमा बुवा आमा दुवैको मृत्यु भएपछि उनीहरूका पाँच सन्तानको बिचल्ली भएको छ। यो अछामको प्रसंग हो। जिल्लाको दुर्गम ढकारी गाउँपालिका सात थाराका 46 वर्षीय रामबहादुर नेपालीको गत वर्ष भारतमै मृत्यु भएको थियो। पतिको मृत्युपछि 43 वर्षीय ममता सन्तानसहित घर फर्किन्। बाउ बाजेको थाथलो कुरेर बसेका देवर प्रकाशको घरमा सन्तान सहित बस्दै आएकी उनको पनि आइतबार मृत्यु भयो। बेला बेलामा बेहोश भइराख्ने र शरीरमा फोका आउने समस्याबाट पीड़ित ममतालाई उपचारका लागि माइतीले भारत लगेका थिए। फर्किएको छ दिनमा उनको पनि निधन भएको हो। लामो समयसम्म छोराछोरी सहित भारत बसे पनि पति रामबहादुर बितेपछि गुजारा गर्न नसक्दा आफन्तको सहारा खोज्दै ममता सन्तान लिएर गाउँ फर्किएकी थिइन्। बुवा आमा दुवै बितेपछि काकाको शरणमा रहेका बालबालिका बिल खबन्दमा परेका थिए। विपन्न परिवार भएकाले उनीहरूको पालन पोषण नै समस्या देखिएको छ। जेठो छोरा 14 वर्ष तुला भारतमै छन्। सानै उमेरमा बुवा आमासँगै भारत गएका उनी कोसँग बसिरहेका छन् र कुन अवस्थामा छन् भन्ने घरमा भएका चार भाई बहिनीलाई खबरसम्म छैन। बुवालाई इण्डियामा चेक गर्दा क्यान्सर देखियो। अब सन्चो हुँदैन भन्थे बित्नुभयो। घर आएपछि आमा पनि बिरामी भई उपचार नपाएर बित्नुभयो। कान्तिपुर दैनिकले यो प्रसंग अग्रपृष्ठमा छापेको हो। कर्णाली सड़क दुर्घटना, 6 वर्षमै 787 जनाको मृत्यु। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। कर्णालीमा 6 वर्ष 4 महिनाको अवधिमा 3,000 भन्दा बढ़ी सवारी साधन दुर्घटना भएका छन्। प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार 2075 सालदेखि 2081 कार्तिक मसान्तसम्म कर्णालीमा 3,085 सवारी साधन दुर्घटनामा परेका छन्। नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको हो। प्रतिबद्धता सभा 2 खर्ब, भित्रियो 73 अर्ब, अर्थ बजार पृष्ठमा गोर्खापत्र दैनिकले छापेको खबरको शीर्षक हो यो। पछिल्लो 5 वर्षको अवधिमा मुलुकमा लगानीका लागि 2.25 खर्ब रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता आउँदा 73 अर्ब रूपियाँ लगानी भित्रिएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2080-81 2 खर्ब 16 अर्ब 65 करोड़ 8 लाख रूपियाँ लगानी प्रतिबद्धता आउँदा 73 अर्ब 24 करोड़ लगानी भित्रिएको हो। गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै भित्री पृष्ठमा निगमका 5 जहाज भूमिस्थ शीर्षकमा खबर बनाएको छ। समयमै मरमत नगर्दा नेपाल वायुसेवा निगमका 6 जहाज मध्ये 5 जहाज भूमिस्थ ग्राउण्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि 2 ट्विनटर अन्तर्राष्ट्रियतर्फ 2 वाइड बडी तथा 2 न्यारो बडी जहाज छन्। व्यवस्थापकीय कमजोरीका कारण समयमै जहाजको मरमत समाप्त हुन नसक्दा आन्तरिक तर्फको 1 ट्विनटर जहाज गत जेठदेखि ग्राउण्डेड छ। अर्को जहाज समेत इन्जिनको उडान समय सकिएर 2 महिनादेखि ग्राउण्डेड भएपछि आन्तरिक तर्फका 20 गन्तव्यको उडान ठप्प बनेको छ। निगमका 5 जहाज भूमिस्थ गोर्खापत्र दैनिकले नै भित्री पृष्ठमा प्रकाशित गरेको हो। पश्चिम नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले जाजरकोट डोटी र अछाममा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय खोल्ने भएको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बिहिबार सिंहदरबारमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 29 बैठकले जाजरकोटमा 2080 कार्तिकमा, बझाङमा 2080 असोजमा र डोटीमा 2079 कार्तिकमा केन्द्रबिन्दु भएर भूकम्पबाट घरबार विहीन बनेकालाई निजी आवास बनाउन इकाई कार्यालय खोल्ने निर्णय भएको हो। 3 भूकम्पबाट प्रभावित जिल्लामा 95,787 निजी आवास तथा अन्य पूर्वाधारको पुनर्निर्माण तथा पुनर्स्थापना पनि हेर्ने गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई हुनेछ। भूकम्पपछिको पुनर्निर्माण गर्न 3 जिल्लामा आयोजना कार्यान्वयन इकाई खोलिने यो खबर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको हो। ताप्लेजुङको सिरीजंगा गाउँपालिकामा निर्माण भएको 12 मेगावाट क्षमताको सुपर कावेली खोला जलविद्युत आयोजनाको विद्युत बिहिबारबाट राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको छ। हिल्टन हाइड्रो इनर्जी लिमिटेडद्वारा प्रवर्धित सिरीजंगा गाउँपालिका वडा नम्बर 6, 7 र 8 भएर बग्ने कावेली खोलाबाट निस्किएको विद्युत 5 थर स्थित अमरपुर सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको हो। परीक्षण उत्पादन शुरू गरिएको छ। आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले भन्नुभयो, वहाँका अनुसार उत्पादित विद्युत 132 केवी प्रसारण लाइन मार्फत 5 थर जिल्लाको हेलिहाङ गाउँपालिका, 1 अमरपुर स्थित दुबीचौर स्थित नेपाल विद्युत प्राधिकरणको सब स्टेशनमा समाहित गरिएको हो। यो खबर नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ। अर्थ मन्त्रालयले आर्थिक वर्ष 2082-83 बजेट लेख्ने कामका लागि बजेट लेखन समिति गठन गरेको छ। समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल हुनुहुन्छ। सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तर कुमार खत्री, प्रशासन महाशाखा प्रमुख थान प्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उप महानिर्देशक तीर्थ चिलुवाल र सह महालेखा नियन्त्रक सुशीला अरियाल रहनु भएको छ। यो खबर अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको हो। सरकार, दात्री निकाय र निजी क्षेत्रको सहकार्यमा सफलतापूर्वक सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम बन्द भएको 5 वर्षभन्दा बढ़ी भइसक्दा पनि पुनः सञ्चालनमा आउन सकेको छैन। सरकारले वर्षेनी एक गाउँ एक उत्पादन कार्यक्रम पुनः सञ्चालनमा ल्याउने भन्दै वार्षिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरे पनि सञ्चालनको टुंगो छैन। यसअघि नेपाल उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्र मार्फत 1 दशकभन्दा बढ़ी समय सञ्चालन गरेको यो कार्यक्रमबाट दाताले हात झिकेसँगै बन्द भएको हो। एक गाउँ एक उत्पादन कार्यक्रम पुनः सञ्चालनमा अन्यल कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। र पदबाट हटाउने वा स्पष्टीकरण सोध्ने कानूनी आधार छैन शीर्षकमा अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा खबर बनाएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने वा स्पष्टीकरण सोध्ने कानूनी आधार ऊर्जा मन्त्रालयलाई नभएको दोहोर्याउनु भएको छ। भारतसँगको विद्युत खरिद मूल्य बढ़ाएपछि असन्तुष्ट बन्नुभएका ऊर्जा मन्त्री दीपक खड्काले कुलमानलाई 24 घण्टे स्पष्टीकरण सोध्नु भएको थियो। मन्त्रालयको स्पष्टीकरण मागलाई सम्बोधन गर्दै कुलमानले भन्नुभएको छ, म नेपाल सरकार मन्त्री परिषदको 2078 साउन 25 निर्णय अनुसार प्राधिकरण ऐन 2041 दफा 17 बमोजिम 4 वर्षको निम्ति नियुक्त भएको हुँ। निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कार्यवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐन 2010 दफा 16 नेपाल सरकारको कार्य सञ्चालन नियमावली 2064 नियम 21 अनुसूची 9 क्रम संख्या 33 र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली विनियमावली 2061 विनियम 24 बमोजिम मन्त्रालयलाई नभएको बेहोरा पुनः निवेदन गर्दछु। पदबाट हटाउने वा स्पष्टीकरण सोध्ने कानूनी आधार छैन अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।